الحمد لله رب العالمين على عباده الذين اصطفى بهم وبعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما امروا الا ان يعبدوا الها واحدا سبحانه وتعالى عما يشركون يريدون أن يطفئوا نور الله بأفواههم والله مضل لنوره ولو كره الكافرون والذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون. ان تین آیتوں کے اندر اپنی وحدانیت اور اپنی بڑائی کی طرف انسان کو متوجہ فرمایا، لیکن اس آیت کی تفصیل سے پہلے ہر جمعے میں یہاں سب سے آئیے قربانی صاحب پیدا کرتے وہ دل قبل مکان ہو گیا، یہاں بیٹھے تھے سب سے آگے اور سب سے زیادہ دوست کہتے تھے مکان ہو گیا. ہر انسان ایسے اللہ کے پاس جانے کے لیے آیا ہے، جو بھی دنیا سے آیا ہے وہ وہیں گئے، کسی کو اللہ تعالیٰ دلی بلا لیتے ہیں، کسی کو اللہ تعالیٰ دیر سے بلاتے ہیں، لیکن جانا دادا نے کھلا ہے، جانا سب کو وہی ہے، سب کی منزل وہی ہے کہ اللہ کے پاس جائے گئے. لیکن آج کل دنیا کی محبت اتنی بڑھ گئی کہ انسان کو آخرت سے اور قبرستان سے خوف آنے لگے. اس لیے میں نے یہ سوچا ہے کہ اپنے آگے طلبہ کو سکھایا کہ قبرستان کا نام قبرستان نہیں، آخرت کا اسٹیشن ہے، تاکہ انسان کے دل سے قبرستان کا خوف نکل جائے. اپنی اپنی سمجھ کی بات ہے، ایک بادشاہ مقدہ پہلے بھی دکھا دی، ایک بادشاہ دنیاوی بادشاہ اگر اس کا سفال اس کی حالت مرتے وقت دیکھے اس کی حالت کیا ہوتی ہے کہ وہ دنیا چھوڑ کر جانا نہیں چاہ رہا ہوں، لیکن ایسا لگتا ہے کہ وہ بھی چیز اس کو کھینچ رہی ہے. حضرت محمد نے ایک مشہور واقعہ لکھا ہے کہ ایک بادشاہ تھا اور نہ اس کو شکار کا شوق تھا، اپنے وزیر سے کہا کہ ہم شکار کے لیے جائیں گے، ہمارے لیے تیاری کر. تین دن تک وزیر تیاری کرتا رہا، گھوڑے تیار کیے، دستے تیار کیے. جب بادشاہ نکلا تو اپنی پوری تیاری کے ساتھ پہلے دستے نکلے، پھر گھوڑے نکلے، پھر بادشاہ نکلا. تو بادشاہ نکلا شکار کے لیے، جیسے ہی کہہ سے نکلا تو دیکھا ایک شخص مجمع چیرتا ہوا بادشاہ کی طرف آ رہا. بادشاہ سوچنے لگا کہ اتنے بڑے بجمے اور اتنی فوج کے بعد یہ شخص کس طرح مجھ تک آ رہا ہے. آتے ہوتے ہوتے وہ شخص بادشاہ تک آ گیا. کہا بادشاہ آپ سے مجھے ایک کام ہے، ایک بات کہنی ہے. بادشاہ نے کہا کہو کیا کام ہے. کہا ایسے نہیں، آپ اپنا کان میرے منہ کے قریب کیجیے، کان میں بتاؤں گا کہ کیا کام ہے. کان جب قریب کیا تو کہا بادشاہ میرا نام اسرائیل ہے اور میں آپ کی روح دینے کے لیے آیا ہوں. حضرت کی ہمت فرماتے کہ وہ بادشاہ روئے لگا. اس نے کہا کہ اسرائیل مجھے اتنی مہلت دے دیجیے کہ میں محل میں جا کر اپنی وصیت کر دوں تاکہ میری بیوی بچوں کا جو حق ہے وہ حق ان کو مل جائے. حضرت اسرائیل نے فرمایا لا یستطیعون ساعة ولا یستقدمون، جس کا وقت آ جاتا ہے اللہ تعالیٰ ایک گھڑی نہ آگے کرتے نہ پیچھے کرتے. فرمایا یہ مہلت مانگ رہا تھا بادشاہ، محنت کرتا تھا کہ اے اسرائیل مجھے مہلت دے دیجیے. اور فرمایا جن کو اللہ تعالیٰ کی محبت ہوتی ہے، فرمایا کہ اللہ کا ولی راستے میں سے جا رہا تھا، سردی ہاتھ میں گھر کا سامان لے کر جا رہا تھا. تو اسرائیل علیہ السلام گئے، جا کر پیچھے سے سلام کیا، پوچھا کون کہا. اسرائیل کو آپ کے روح لینے کے لیے آیا، انہوں نے سامان رکھا وہی سڑک پہ لے گئے. انہوں نے کہا لے جا لو. انہوں نے کہا اسرائیل علیہ السلام نے کہ آپ کو یہ واقعہ حضرت کی انہوں نے سب سے نکاح نکایا تھا اور یہ تو حضرت اسرائیل نے بتایا کہ اگر آپ کو مہلت چاہیے تو میں اتنی مہلت دے سکتا ہوں کہ آپ سبزی گھر پہنچا دیں. उन्होंने कहा सारी जिंदगी से यही किया है, अब जिसके ये किया ना उसके पास जाने का वक्त आया तो अभी यही करो तुम्हें क्या फायदा, अभी तो अल्लाह जिसको जिससे ताल्लुक और जिसको जिससे मुहब्बत होती है, इंसान चाहे जवान हो या बूढ़ा हो फिर भी उसकी ख्वाहिश ये होती है कि अल्लाह मुझे एक मौका और दे दे, एक दफा इस दफा बच जाओ फिर अगली दफा जब नेकियां करूंगा तो उसके बाद मुझे अपने पास बुला दिएगा। आजकल बीमार पड़ता है तो फौरन मिल कर कहा जाता है ऐसा ना हो मौत आ जाए, अब दिल्ली दिल के अंदर क्या है जवाब कर रहा है अल्लाह नेकी की तौफीक अल्लाह फरमा कि इस दफा मुझे बचा ले अगली दफा दे दे, लेकिन एक दफा मौका ला पहले देते हैं, दो दफा मौका देते हैं, तीन दफा मौका देते हैं, लेकिन इंसान क्या समझता है जब ज्यादा मौके मिल जाते हैं तो समझता है शायद मेरा कमा ले मुझे तो जाना ही नहीं, फिर अल्लाह ताला अचानक बुलाता है, जब अचानक बुलाया जाता है तो फिर इंसानों के साथ अचानक इसी लहदी के बाद कहा जाए कि नौकरी का बहुत मोमिन के लिए तोहफा क्या है सबसे बड़ा तोहफा, क्योंकि मोमिन अल्लाह का बंदा है और जिससे उसको मुहब्बत होती है उससे मिलते वक्त इंसान को परेशानी नहीं होती। आपका एक दोस्त कितने अरसे के बाद आए और आपको उससे मुहब्बत हो, जब वो सामने आएगा आपको उससे मिलते वक्त परेशानी नहीं होगी, आप उसका जिक्र सुनकर के आपके दिल में खुशी होगी कि मेरा दोस्त आ रहा है। इसीलिए जिसको अल्लाह ताला से ताल्लुक होता है उसको मौत का खौफ नहीं होता, लेकिन जिसका ताल्लुक दुनिया से होता है जो दुनिया में फंस गया दुनिया की रकीबियों में फंस गया, अब उसकी रूह जब निकलती है तो इज़राइल अलैहिस्सलाम रूह बाहर निकलते हैं रूह वापस जिस्म में चली जाती है, रूह फिर निकाली जाती है फिर वापस जिस्म में चली जाती है, यहाँ तक कि उसका चेहरा बिगड़ करके ऐसी सूरत में हो जाता है कि लोग कहते हैं कि मौत की तख्ती की वजह से इसका चेहरा बिगड़ गया, मौत की तख्ती से नहीं बिगड़ा उसको दुनिया की मोहब्बत से बिगाड़ दिया, वरना हमारे जब दुनिया से जाते हैं तो उनका चेहरा रोशन हो जाता है जितनी रोशन होता है, इसलिए कि जब इंसान अपने महबूब को देखता है तो उसका चेहरा खिल उठता है, उन्होंने दुनिया को छोड़कर अल्लाह से मुहब्बत की और जब अल्लाह ताला सामने आए तो उनका चेहरा रोशन हो जाता है। अब दुनिया देख कर ये कहती है अरे मैंने फला बुजुर्ग का जनाजा देखा उनका चेहरा चौधरी के चांद की तरह खिला हुआ, कितना खिला था जितना ताल्लुक था जिससे ताल्लुक था वैसा ताल्लुक जब सामने आया जब अल्लाह ताला को देखा, हदीस पाक में आता है कि जब इंसान अलैहिस्सलाम रूह निकालने के लिए आते तो फरमाया कि देख बन जाओ तो इब्राहिम अलैहिस्सलाम और अल्लाह ताला उस बंदे के दरमियान और जन्नत के दरमियान जितने हिजाबात है सब दूर कर देते, जितने हिजाबात है सब दूर फरमा देते, बंदा अपनी आंखों से जन्नत देख रहा होता है। इसीलिए हदीस के अंदर जो हुक्म दिया गया है कि जब बंदा इंतकाल हो रहा होता उस वक्त उसको करने की तस्दीक मत करो, ये मत करो कि करवा पड़ लो, क्योंकि उस वक्त जो वो मकाम देख रहा है अगर वो मकाम जन्नत है तो उसकी जबान से कलमा निकल जाएगा, लेकिन अगर उसका मकाम कोई और है और आपने तस्दीक उसको करने की थी तो वो जो जुल्मत देख रहा है वहां वो कलमा नहीं पड़ेगा कुछ और का कहते, पहले तो ईमान लाती है। हदीस के अंदर जो चीज सिखलाई जाती है वो ऐसे नहीं सिखलाती जाती है कि ऐसे ही बता दिया, इसीलिए हदीस में हुक्म है जब इंतकाल हो रहा हो तो उसके करीब बैठकर कलमा पढ़ते रहो बस, इतनी आवाज से कि उसकी कान में कलमा पहुंचता है, अगर नेक है और जन्नत सामने आ गए तो कलमे से मुहब्बत तो खुद बहुत होगी और बहुत जबान से कलमा निकल जाएगा, लेकिन अगर उसका मकान जन्नत नहीं है उसको तकलीफ नजर आ रही है अब वो कलमा सुनेगा या उसको तस्दीक की गई कि कलमा पढ़ लो अब उसकी जबान से कलमा नहीं ऐसा ना उसको तो निकल जाए, वो ये कहते कि कलमा मुझसे निकल जाएगा क्या ये कलमा से पढ़ते हैं मुझे इसकी कुदरत नहीं है, तो पहले वो क्या था फासिक था फाजिल था लेकिन इंतकाल का वक्त आया अगर इससे इनकार कर दिया तो काफिर होकर मरेगा। इसीलिए हदीस नबी अलैहिस्सलाम के हदीस फरमाया कि उसके करीब बैठकर कलमा पढ़ते रहो ताकि कलमा जब उसके कान में पहुंचता है तो उसका आखिरी कौल जो है वो कलमा बन जाए और जिसका आखिरी कौल कलमा होगा अल्लाह ताला उसको जन्नत में दाखिल करेगा। आज लोग कितनी कोशिशें करते हैं कि ये कामयाबी मिल जाए ये कामयाबी मिल जाए, जिसको आखिरी वक्त के अंदर कलमा नसीब हो गया अल्लाह ताला फरमाते हैं फकत सादिकुन अजीम, उसको दुनिया में भी अल्लाह कामयाब करेगा और आखिर के अंदर भी कामयाब करेगा। لہٰذا جنت سامنے کر دی جاتی ہے، پھر جنت کی ساری نعمتیں اللہ تعالیٰ سامنے کر دیتے ہیں. پھر حدیث آتا ہے کہ اسرائیل علیہ السلام جب آتے ہیں تو پوچھتے ہیں کیا آپ کی روح لے چلو، تو فرمایا ان کی روح اللہ نیک لوگوں کی روح نکالنے کی ضرورت اسرائیل علیہ السلام کو نہیں پڑتی، بلکہ روح اس بہت احتیاط سے نکل کر اللہ کے پاس چلی جاتی ہے. اور فرمایا گناہگار کی جب روح نکلتی ہے تو حدیث میں آتا ہے جیسے بلبل کے کپڑے کو کانٹے دار چھاڑی پہ مارا جائے اور اس کو کھینچا جائے زور سے، تو فرمایا جتنے ٹکڑے اس کپڑے کے ہوتے ہیں کسی طریقے سے انسان کے جسم کی جو رگیں وہ اس طریقے سے درد سے پھٹ جاتا ہے کیونکہ روح نکل نہیں رہی. لوگ دفعہ تصویریں لگا کر رکھتے ہیں. اگر ڈاکٹر بلیک صاحب رحمۃ اللہ کے پاس ایک شخص آیا، میں نے کہا اگر ہمارے گھر کے اندر گھر میں ہمارے والد صاحب ہیں ان کی روح نہیں نکل رہی ہے، ایک ہفتے سے حالت نزا کے اندر روح نکل کے نہیں دے رہی ہے. اگر ڈاکٹر بلیک صاحب رحمۃ اللہ تشریف لے گئے، جا کر کے دیکھا تو دیوار پر تصویر لگی. جیسے ہی اگر ڈاکٹر صاحب نے تصویر اتاری رحمۃ اللہ نے اسی پر روح نکلی. فرمایا جب تک یہاں تصویر لٹکی رہتی ہے، ایک مہینہ بھی لٹکی رہتی تو بھی روح نہ نکلتی، کیونکہ جہاں تصویر ہوتی وہاں اللہ کی رحمت کے فرشتے نہیں آتے. آج اس کو شاید بڑا قابل فخر چیز سمجھا جاتا ہے، کوئی گھوڑے کی تصویر لگا رہا ہے، کوئی جو ہے پرندوں کی تصویریں لگا رہا ہے، جاندار تصویر بن سکا. جو معیار چیز ہے جو اس کو اللہ نے قدرت کی بناتے بنایا ہے، پہاڑ کی لگا دی، آشیاد کی لگا دی، سمندر کی لگا دی، درخت کی لگا دی، یہ لگا لو. لیکن اگر کوئی ایسی تصویر لگائی جو کسی جاندار کی ہے تو پھر فرشتہ نیکی کا فرشتہ اس کمرے کے اندر داخل نہیں ہوتا. اب اس کمرے میں اگر کسی کو موت آتے ہو تو وہ فرشتہ کیونکہ داخل نہیں ہو سکتا، اس سے روح ایک دم سے لے کے جا نہیں سکتا. وہ جب آتا ہے نکالنے کے لیے پھر اس کو تکلیف ہوتی ہے، اس تصویر سے وہ پھر نکل جاتا ہے، آدھی روح نکلتی ہے. پھر حضرت ڈاکٹر صلی اللہ علیہ وسلم نے جیسے تصویر نکالی فوراً اس کی روح نکل گئی. انسان اپنے دماغ سے اگر اپنی زندگی طے کرے تو پھر اس کی زندگی زندگی نہیں. انسان کی زندگی کا معیار اور اس کی زندگی کی کامیابی کیا ہے کہ وہ اپنی زندگی کو قرآن و سنت کے مطابق دیکھے کہ قرآن کیا کہتا ہے، میری بھلائی کس کے اندر ہے. ایک انسان ہے اپنے لیے خود راستہ طے کرتا ہے کہ میں اگر اس راستے پر چلتا ہوں تو میرے لیے کامیابی کامیابی ہے. باپ پوچھتا ہے، بچہ میٹرک کا امتحان لے کر گھر آتا ہے، باپ پوچھتا ہے بیٹا تم نے کیا طے کیا، بچہ کہتا ہے ابا میں نے یہ چیزیں طے کی. باپ کہتا ہے بیٹا میرا تجربہ زیادہ ہے، میں تجھے بتاؤں گا تو کون سی لائن اختیار کر، اگر اس لائن پر چلے گا تو تو کامیاب ہو جائے گا. جب دنیا میں کامیابی کے لیے بچہ باپ کے مشورے کا محتاج ہے تو آخرت میں کامیابی کے لیے کیا ہم اللہ کے محتاج نہیں. اسی لیے اللہ نے فرمایا ہوگا انہیں لوگ مل جا لیا اردو ملا واقعہ کہ میں تمہیں حکم نہیں دیتا مگر ایک رب کی عبادت کا حکم دیتا ہوں. صرف ایک اللہ کی عبادت کرو. تمہیں اللہ نے اس کا حکم دیا جس کا کہ تم صرف ہم صرف اللہ کی عبادت کرے ہوگا انہیں وہ مل جا لیا کرو. اللہ تعالیٰ فرماتے ہیں مگر یہ کہ تم عبادت کرو کس کی، الہ واحد ایک اللہ کی. آج ہم نے کتنے اللہ بنائے ہیں، دنیا کی پریشانی ہو تو اس کے لیے الگ ہے، اگر آخرت کی پریشانی ہو تو اس کے لیے الگ ہے. جناب نبی کریم صلی اللہ علیہ وسلم کی زندگی جب ہم دیکھتے ہیں تو اللہ کے نبی کو اگر بھوک لگی ہوتی ہے تو بھی اللہ کے نبی اللہ سے مانگتا ہے، اللہ کے نبی کو پیاس لگی ہے تو بھی اللہ کا نبی اللہ سے مانگ رہا ہے، اگر اللہ کے نبی کو دشمن کا خوف ہے تو بھی اللہ کا نبی اللہ کے سامنے جھکا ہوا ہے، اگر اللہ کے نبی کو ہجرت کرنی ہوتی ہے تو بھی اللہ کے نبی اللہ سے دعا مانگتا ہے. معلوم ہوا کہ الہ واحد کا مطلب کیا ہے، دنیا کے جتنے قاتل خدا ہے خواب و کسی بھی صورت کے اندر ہو، انسان اگر عبد کامل ہے تو اس زندگی کے ہر دور پر وہ اپنے رب کو یاد کرتا کہ اللہ مجھ پر یہ پریشانی آ گئی. حدیث کا آتا ہے کہ نبی علیہ السلام کے اگر جوتے جوتا بھی ٹوٹ جاتا اس کو بھی سلوانا ہوتا تو اللہ کے نبی پہلے اللہ سے دعا مانگ کے پھر اس کو سلواتے. یہ आज हम कहते हैं हमारी दुआ कबूल नहीं होती, हमारी दुआ कबूल कैसे होगी? एक बच्चा अपने बाप के पास जाता है चीज मांगने के लिए, खर्च मांगता है महीने का, कहता है अब्बा 1000 रुपए मुझे खर्च दे दे। बच्चे का हाथ बाप की तरफ है लेकिन चेहरा दुनिया की तरफ है, तो क्या है बाप की महदूद गैरत? वो कहती है जिसकी तरफ देखता है जा उसी से मांग ले। ये महदूद मोहब्बत है, महदूद गैरत है बाप के अंदर। हम अल्लाह ताला के सामने मांगते हैं लेकिन हमारा दिल कहाँ होता है? हम हमारा दिल कभी बाजार में फंसा होता है, कभी कारोबार में फंसा होता है, कभी बीवी बच्चों में फंसा होता है, फिर उसके बाद क्या कहते हैं मौलाना हमने तो इतनी दुआ की लेकिन अल्लाह ताला कबूल नहीं करते। मेरे शेर ने फरमाया मांगना किसी बच्चे से सीखो। फरमाया देखो एक बच्चा आता है मांगने के लिए, अब्बा के हाथ में टाफी है। फरमाया जब तक के बाप से टाफी न ले ले बच्चा बाप का दामन नहीं छोड़ता, उसको यकीन है कि मिलेगी तो यहीं से मिलेगी। अगर दूध मांगता है बच्चे को भूख लगी तो फरमाया बाप का कपड़ा पकड़ कर पीछे पीछे घूमता रहता है, सारे घर के बाहर दस्तक कर रखा है, वो भी धरती लगाता है, लेकिन कहता है वहां जब तक दूध नहीं देगी तेरा दामन नहीं छोड़ूंगा। और हमारा काम क्या है कि हम अल्लाह से मांगते हैं अल्लाह हमें इज्जत अता फरमा, हमें अता फरमा, दीन अता फरमा। फरमा इधर किया दिल बाजार की तरफ किया तो अलग हाथ तेरा चले। फरमा अल्लाह से इस तरीके से मांगो, मेरे शेख फरमाते थे इस तरीके से मांगो जिस तरीके से एक बच्चा मांगता है। फरमा बच्चा उस वक्त तक नहीं छोड़ेगा दामन जब तक कि दीन हासिल न करे। हमारे अदब के ताल्लुक वाले थे उनको फारिज हो गया, बम्बई के अस्पताल में दाखिल हो गए। हजरत फरमाया देखो मांगना ये होता है, फरमाया उनको दुआ मांगने का ढंग था अल्लाह से मुहब्बत थी। फरमाया नए नए उन्वाना से दुआ करते हैं कि अल्लाह तू तो गालिब है, अगर मुझ पर गालिब हो गया तो तू इस बात का साधन है कि मुझे शिफा दे दो। फरमाया 24 घंटे पर वो लेटे बैठे दुआ मांगते रहे। फरमाया एक दिन अल्लाह ने कबूल कर लिया, उनका गालिब बिल्कुल सही हो गया। फरमाया जब डॉक्टरों को चेक कराया तो जिस डॉक्टर को चेक कराया वो हिंदू था, उसने कहा कि अगर आप मेरे मरीज ना होते तो मैं कभी भी यकीन न करता कि आपको पानी छुआ। पर मैं ऐसा तय किया अल्लाह ने कि मर्द का नाम निशान भी बाकी नहीं रहा। मांगने से तो अल्लाह ताला जन्नत के अता फरमा देते हैं, अल्लाह अपनी जान अता फरमा देते हैं, लेकिन हम मानते नहीं कि अदब फरमा देते हैं। मांगने का तरीका होता है एक, मांगने का तरीका है हदीस पाक के अंदर जो तरीका सिखाया गया अल्लाह के नबी अलैहिस्सलाम ने, वो तरीका क्या है? फरमाया अपने दोनों हाथों को उठाओ, उठाकर लेकिन मिलाना नहीं, थोड़ा सा फासला रखना। मेरे शेख फरमाते थे ये फासला किस लिए अल्लाह की सुन्नत है? फरमाया इसलिए कि जब इंसान सेब हाथ में पकड़ता है तो दोनों हाथ मिले हुए होते हैं, लेकिन जब तरबूज और खरबूज पकड़ता है तो दोनों हाथ मिले हुए नहीं होते। और मैं अल्लाह से एक छोटी चीज मत मांगो, बड़ी चीज मांगो। अल्लाह फरमाते थे बड़ों से बड़ी चीज मांगी जाती है, अल्लाह से बड़ी चीज मांगो। फरमाया दोनों हाथ मसनून तरीका ये कि दोनों हाथ मिलने ना पाए, थोड़ा सा फासला हो। फरमाया उंगलियां सिरे की तरफ हो और हाथ की हथेली करो आसमान की तरफ। और फरमाया दोनों हाथ सीधा दरमियान सीने के, मसरूर तरीका ये। हालांकि मसरूर तरीके के अंदर जंग बदर के मौके पर नबी अलैहिस्सलाम से ये इस तरह भी दुआ मांगना चाहिए कि आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर उस वक्त एक कैफियत तारी हो गई। और अल्लाह के नबी ने जब दुआ मांगी तो दुआ मांगते मांगते हदीस में आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम की बदन की सफेदी तारी हो गई। लेकिन मुहद्दिसीन ने लिखा है कि उस वक्त नबी अलैहिस्सलाम पर एक खास कैफियत थी, अल्लाह की रहमत और अल्लाह ताला के सामने इतने खुशु और इतना अल्लाह के सामने गिड़गिड़ा रहे थे कि अल्लाह के नबी क्या सल्लल्लाहु अलैहि वसल्लम का हाथ उठते 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 इतना बढ़ गया कि बदन की सफेदी जाहिर हो गई। लेकिन मसरूर तरीका मेरे शेर में फरमाया गया और फरमाया इस तरीके से हाथ किले के सामने उठाए और फरमाया जब दुआ मांग लो अल्लाह से दो मिनट मांगो, लेकिन फरमाते थे खुशु खुदु से मांगो, ऐसे मांगो कि अल्लाह से मांग लो। और फरमाया मांगने के बाद उसको अपने सर और आंखों पर फेरो। फरमाया अब इसका क्या मतलब सर आंखों पर फेरने का? फरमाया अल्लाह ताला को अदा निकला लिए कि अल्लाह आपने दिया या नहीं दिया, दिया जो भी सराखों पर नहीं दिया जो भी सराखों पर। एक इंसान एक बुजुर्ग के पास जाता है, किसी अल्लाह वाले के पास जाता है या अपने वालिद के पास जाता है, वालिद उसको क्या करते हैं जब रुपये दे देते हैं। शेख के पास जाता है, शेख इधर की शीशी दे देता है, तो वो क्या करते हैं उसको सर आंखों पर रख लेते हैं। कहते हैं हजरत आपका दिया हुआ हदिया मेरे सर आंखों पर है, मैं ये नहीं देखता कि इसकी क्या कीमत है, वो ये देखता है कि किस हाथ से देता है, वो ये देखता है कि क्या चीज थी। बाप अगर मिट्टी भी उठा करके देते तो बेटा क्या देखता है, वो मिट्टी की तरफ नजर नहीं होती, उसकी नजर इस चीज पर है कि बाप ने दी है, बाप की निस्बत से वो चीज उस आंखों पर रख लेता है। तो फरमाया बनने के लिए लाजिम है, अभी अल्लाह तुमने दिया या नहीं दिया, अगर दिया तो भी सराखों पर, नहीं दिया तो भी सराखों पर। फरमाया अल्लाह ताला को अदा निकलाओ, अल्लाह ताला को अदा निकलाओ, जिससे अल्लाह ताला की रहमत को जोश आ जाए, और जब जोश आ जाएगा तो अल्लाह ताला सारी दुनिया की एक मुसलमान का औका कर दे, तो भी अल्लाह ताला की लड़ाई करते हैं। पाठ में आता है कि बाजे बंदे ऐसे हैं, बारिश है या बुरे लोग आते हैं, अल्लाह ताला अदा देखते कि इस बंदे के अंदर क्या आता है। एक बंदा है दुआ मांगता है लेकिन अकड़ करके मांगता है, अल्लाह ताला अकड़ने से अल्लाह ताला डरता नहीं, सारी दुनिया अकड़ जाए अल्लाह के सामने, अल्लाह ताला को दुनिया का डर नहीं। एक बंदा है सिर्फ रोता है अल्लाह के सामने, गिड़गिड़ाता है कि अल्लाह मुझे ये मुश्किल है, हाँ दुनिया की हो हाँ आखरत की हो, लेकिन मुकद्दम नबी अलैहिस्सलाम के हर मामले के अंदर दुआ में आखरत रखी, अल्लाहुम्मा इन्नी अस्अलुका रज़ाका व जन्नत। नबी अलैहिस्सलाम की हदीस हदीस है कि नबी अलैहिस्सलाम ने क्या दुआ मांगी, अल्लाहुम्मा इन्नी अस्अलुका रज़ाका व जन्नत, या अल्लाह मैं तुझसे तेरी रज़ा का सवाल करता हूँ और जन्नत का सवाल करता हूँ। मुहद्दिसीन ने लिखा है, दादा ने फरमाया कि अब नबी अलैहिस्सलाम ने यहाँ अल्लाह की रज़ा को मुकद्दम किया और जन्नत को मौखर किया, फरमाया इसलिए जन्नत मखलूक है और रज़ा अल्लाह ताला की रज़ा है, खालिक पहले होता है मखलूक बाद में होती है। अल्लाह के नबी ने जन्नत को पहले नहीं मांगा कि अल्लाह मैं जन्नत मांगता हूँ, फरमाया अल्लाह मेरी रज़ा का है, अल्लाह तेरी रज़ा का तालिब हूँ, क्योंकि जिससे अल्लाह राजी होगा उसी को तो जन्नत अता करेगा, जन्नत उसी को मिलेगी जिससे राजी हो गया। और फरमाया अल्लाह जहन्नम से पना मांगता हूँ, तेरी नाराजगी से पना मांगता हूँ, बदनार और जहन्नम से पना मांगता हूँ। फरमाया नाराजगी को इसलिए मुकद्दम फरमाया कि जिससे अल्लाह ताला नाराज होंगे उसी को तो जहन्नम में भेजेंगे। लेकिन फरमाया यहाँ से देखो नबी अलैहिस्सलाम का इश्क देखो कि अल्लाह का नबी सबसे पहले रज़ा मांग रहा है और पना मांग रहा है, तो ये अल्लाह तेरी नाराजगी से पना मांगता हूँ। फरमाया ये है मदार इश्क, ये अल्लाह ताला के साथ मोहब्बत कैसी होनी चाहिए, फरमाया ये। तो हमारे जितने मामलात है खास दुनिया के हो, खास वो सोने से लेकर उठने तक, उठने से लेकर के बाजार जाने तक, बाजार जाने से लेकर तिजारत तक जितने अमाल है, अगर इंसान हर अमल में अल्लाह ताला को याद करके अपना अमल शुरू करे वो अमल कितना बाबरकत हो। आज हम तिजारत के लिए जाते हैं, तिजारत के लिए जाकर के दुकान खोली, दुकान खोल करके बैठ गए, तो आज देखा तो मैंने ये देखा कि उन्होंने एक जगह में गया बड़ी दुकान थी, तो वहाँ एक बड़े भैया बैठकर तिलावत कर रहे थे, तो जो साहिब दुकान थे मैंने उनसे पूछा ये कौन है, उन्होंने कहा कि हमने एक मौलाना रखे हुए हैं रोजाना आकर यहाँ कुरान पढ़ के जाते हैं। मैंने कहा क्यों आप मुसलमान नहीं है, जब ये मुसलमान है खुद क्यों नहीं तिलावत करता, उसको क्यों खैर आ रही है, अगर उसको पैसे देकर के पढ़वा रहा है उससे बरकत नहीं होगी, पैसे देकर तो कोई भी काम करा सकता है, खुद अगर एक आय की तिलावत कर ले वही बेहतर दुआ कर ले कि अल्लाह आज मैंने दुकान खोली, मैं आज वादा करता हूँ झूठ नहीं बोलूंगा अपनी तिजारत के अंदर, लेन देन के अंदर हेर फेर नहीं करूंगा, अल्लाह मेरे मामले को बरकत अता करना, खुद मांगते नहीं, अल्लाह वालों के पास रहेंगे, हजरत मेरे लिए दुआ कर दीजिए,
और खुद जब बैठे बैठेंगे तो एक इरादे से बैठेंगे, हलाल आए या हराम आने देना किसी तरीके से जाने लगते। अब कोई अल्लाह किसी को लिया है मौलवी साहब को पकड़ कर 300 रुपए महीने पर रख लिया, क्या 300 रुपए में अल्लाह की बरकत हासिल हो रही है? बोलो भाई, क्या अल्लाह ताला मोहताज है कि आप कुरान पढ़ेंगे तो अल्लाह ताला बरकत भेजेंगे? अल्लाह ताला वैसे ही बरकत भेजे पर खाते है। लेकिन अब क्या है, एक लोगों का अकीदा बन गया कि खुद तो पढ़ नहीं सकते, ऐसा खुद कुरान दुरुस्त करो, खुद कुरान दुरुस्त नहीं करते। मौलवी साहब को बुला करके बिठा दिया कि मौलाना आप बैठ करके कोने में कुरान पढ़े, और दूर बिठाते हैं कि गले पर नजर रहो कि अगले महीने ये ना कहते पिछले महीने 300 दिया था, इस महीने 500 दो, गले से दूर बिठाएंगे, दूर बैठ करके पढ़ो। जिस कुरान को तुम अपने कान से सुनने के लिए तैयार नहीं हो, उसके पढ़ने वाले को सीने से लगाने के लिए तैयार नहीं हो, वो कुरान से क्या फायदा होगा? पहले अपने दिल में तो अकीदत पैदा करो। एक दवा भी डॉक्टर जब देता है अच्छा कब होता है? जब मरीज के दिल में उस डॉक्टर की अजमत हो। ऐसा ही है, एक बड़े से बड़े बार दफा इंसान को एक डॉक्टर से अकीदत हो जाती है। क्या है, वो डॉक्टर एक ही दवा देता है सब मरीजों को, यहाँ दादा के खलीफा है डॉक्टर अब्दुल कलाम साहब, वो एक ही दवा सब मरीजों को देते हैं, बुखार है उसको भी वही दवा, पेशीशियन उसको भी वही दवा, नजला है उसको भी वही दवा। लेकिन जितने लोग जाते हैं, मैं भी जब बीमार होता हूँ तो मैं उनसे दवा लेता हूँ और उससे कहते अल्लाह ताला शिफा अता फरमा देते हैं, क्योंकि वो है इन्हीं की दवा से शिफा होगी, या अल्लाह इससे शिफा अता फरमा, दवा मांगी खा के अल्लाह ताला शिफा अता फरमा देता हूँ। अब उसी बीमारी के लिए अगर कोई ले जाए, माँ बाप पकड़ के ले जाए, बेटा नहीं वहां के लिए आगा खान करे, आगा खान को एक लाख हद कर देंगे, उसकी जल्दी शिफा नहीं होती। जब एक डॉक्टर की दवा के अंदर ये है कि उससे अगर अकीदत और मोहब्बत हो तो उसकी दवा जब शिफा देती है, तो अल्लाह के कलाम में तो तासीर है, अल्लाह के कलाम में तासीर है, लेकिन हम उससे इतनी मोहब्बत नहीं है कि इसको हम खुद पढ़ेंगे हमें फायदा होगा। अगर खुद तिलावत करे कितना फायदा होगा? हर हर्फ पर अल्लाह ताला दस लेके आता फरमाए, हर हर्फ पर दस लेके आता फरमाए। क्योंकि हम तिजारत करते हैं, मामला करते हैं, बैर व शिरा करते हैं, लेन देन करते हैं, हर मामले के अंदर हम शरीयत को सामने ले जो मामला करते हैं। अगर धन लेना है तो अल्लाह ताला से दुआ नहीं करते, सबसे पहले बैंक से दुआता करते हैं कि हमें लोन कितना पास हो जाएगा। अगर अल्लाह से मांग करके लिए तो लोन की क्या जरूरत है, अल्लाह ताला वैसे भी लाने पर पाते हैं। और इस जमाने के अंदर इस वक्त मुसलमानों पर इख्तिलाफ का वक्त है, इम्तिहान का वक्त है। इस वक्त जो फासिक और फाजिर है, लापरवाह है, आप उनको देखिए उनके कारोबार में तरक्की हो रही है। जो दीन पर चलेगा, दीन पर थोड़ा सा भी मजबूत होगा, आप उसको देखिए उसके कारोबार में तरक्की नहीं हो रही। अब वो ये सोचे कि मैं अल्लाह के मकबूल नहीं हूँ, अगर अल्लाह से अब मकबूल ना होता तो ये बता तेरा घर तो फिर भी बड़ा है। अल्लाह का नबी नबी अलैहिस्सलाम जब तहज्जुद पढ़ते हैं तो हजरत आयशा रज़ी अल्लाह तआला अन्हा सो रही है, ये कौन सजदा कर रहा है? सैयदुल अंबिया जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सजदा करने के लिए जब जाते हैं तो हजरत आयशा के पाँव को हाथ लगाते हैं कि आयशा पाँव समेट ले, मुझे सजदा करना है। ये घर किसका है? सैयदुल अंबिया का घर है। आज हमारे घर तो उससे बड़े। अगर मेयार अल्लाह के यहाँ मेयार ये होता कि दुनिया की तरफ थी तो अल्लाह के नबी के पास तो दुनिया कुछ भी नहीं थी। घर इतना बड़ा, हजरत आयशा क्या फरमाती है कि मैंने कभी पूरी जिंदगी में नबी अलैहिस्सलाम को दो वक्त जौ की रोटी से पेट भरकर खाना खाते नहीं थे। अगर खाना अल्लाह का मेयार मोहब्बत होता तो अल्लाह ताला अपने नबी को सोना खिला देता, लेकिन अल्लाह का नबी एक वक्त खाता है, एक वक्त भूखा रहता है, दो एक वक्त खा लेते दो दिन खाने के लिए नहीं मिलता। अगर मेयार दुनिया होती, तिजारत होती तो अल्लाह के नबी के बागात होते, अल्लाह के नबी के पास जमीन होती, अल्लाह के नबी ज़रात के अंदर आगे होते। लेकिन मेयार अल्लाह ने फरमाया दीन मेयार, आखिर दुनिया मेयार नहीं है। लेकिन फिर भी अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम का क्या रुतबा था? सैयदुल अंबिया अल्लाह ताला ने पैदा फरमाया, सैयदुल अंबिया बनाया, लेकिन घर कितना सा है? इतना सा घर है, आज हमारे बैतुल खला इससे बड़े। آج ہمارے گھروں کے بیت الخلا سے بڑے. آج ہم سوچے تو کیا مطلب ہمارے بیت الخلا بڑے ہوئے تو نعوذ باللہ من ذلک کیا ہم یہ کہیں کہ ہم اللہ کے نبی سے بڑھ گئے؟ بولو بھائی کوئی مومن یہ سوچ سکتا ہے؟ نہیں سوچ سکتا. اس لیے کہ وہ جانتا ہے کہ اللہ کے یہاں مقبولیت دین سے ہے, دنیا سے نہیں ہے. لہٰذا اگر دین میں فائدہ نہیں ہو رہا تو بھی اللہ سے چپکے رہو کہ اللہ یہ آزمائش ہے اس کو دور فرما دے, میرے کاروبار میں برکت عطا فرما, ترقی کی دعا سب سکتے ہیں, برکت کی دعا بہت کم ہے. ترقی کا کیا مطلب ہے؟ اللہ ایک فیصلی ہے دوسری کے عطا فرما. اور برکت کا کیا مطلب ہے؟ اللہ یہ ایک ہی ہے, اسی میں ایسا گزارا کر کے اچھی اچھی زندگی ترقی تو یہ ہے کہ آپ کی ایک دکان ہے, آپ دعا کر رہے ہیں اللہ میرے کاروبار میں ترقی عطا فرما, اس ایک دکان سے آپ کی ایک دکان اور ہو گئی. اب لوگ کیا کہتے ہیں, ماشاء اللہ ترقی ہو گئی آپ کی, پہلے ایک دکان تھی اب سو ہو گئی, یا پہلے 10,000 روپے تنخواہ تھی اب 15,000 ہو گئے. لیکن ایک انسان ہے وہ کہتا ہے اللہ میرے مال میں برکت عطا فرما. اب برکت کا کیا مطلب ہے؟ پہلے 10,000 میں گزارا نہیں ہو رہا تھا, اب اچھی خوشی گزارا ہو رہا تھا. کس چیز کے اوپر؟ کہتا ہے رضا بالخدا, یا اللہ تمہیں جو کھلا دیا میں اس پر راضی. حضرت کی گلمبت حضرت خانی رحم اللہ سے خواجہ صاحب رضی اللہ عنہ مجدوں کا بلالے نے سوال کیا کہ حضرت اخلاص سے اونچا مقام کیا ہے؟ آئی لوگ کیا کہتے ہیں؟ مولانا دعا کر دیجیے کہ اللہ تعالیٰ ہمیں اخلاص عطا فرما دے, ہم کو خلص بن جائے. حضرت خواجہ صاحب رحم اللہ سے پوچھ رہے ہیں حضرت کی گلمبت سے کہ حضرت اخلاص سے اونچا سے کوئی مقام ہے؟ حضرت کی گلمبت نے کیا جواب دیا؟ رضا بالقضاء کا مقام اخلاص سے ہوتا ہے. رضا بالقضاء کیا چیز ہے؟ کہ انسان جس حالت کے اندر رہے اس حالت میں اللہ تعالیٰ کا شکر ادا کرے کہ اللہ تیرا احسان ہے کہ تم نے مجھے اس حالت کے اندر رکھا ہے. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ یہ صحابی ہیں اللہ کے نبی کے, ان کے شاگرد, یہ جنگل میں گئے. جب جنگل میں گئے تو وہاں پر شیخ ابراہیم یہ مجاہد گزرے, اسی زمانے کے اندر یہ سب اس زمانے میں جہاد کے لیے جا رہے. راستے میں دیکھا کہ ایک شخص ہے ایک پرانی سی جھوپڑی کے اندر, اور وہ اللہ تعالیٰ کے حمد و ثنا بیان کر رہا ہے اور کیا کہہ رہا ہے, یا اللہ تیری اتنی نعمتیں مجھ پر ہے کہ میں تیری کس کس نعمت کا شکریہ ادا کر رہا ہوں. یہ شیخ ابراہیم مجاہد تھے, یہ سمندر کے راستے میں ٹہل رہے تھے, اچانک یہ کٹیا دیکھی, اس میں سے آواز آئی. کٹیا کیا تھی؟ ایک چھپر تھا. جب یہ آواز آئی کہ یا اللہ تم نے مجھے اتنی نعمتیں دی ہیں میں تیری کس کس نعمت کا شکریہ ادا کروں, تو انہوں نے سوچا کہ جا کر اس بندے کو دیکھا جائے جو اللہ کا شکر ادا کر رہا ہے. فرمایا کہ جب میں اندر گیا تو دیکھا کہ جو دعا کرنے والا ہے اس کا جسم کا کوئی عضو سلامت نہیں ہے. ایک ہاتھ ہے تو وہ کٹا ہوا ہے, آنکھ کی بینائی نہیں ہے, ایک پاؤں کٹا ہوا ہے, جسم میں ہر جگہ دانے نکلے ہوئے ہیں, کوئی عضو جسم کا ایسا نہیں تھا جو سلامت ہو. نہ دونوں ہاتھ سلامت, نہ دونوں پاؤں سلامت, نہ دونوں آنکھیں سلامت. اور فرمایا وہ رو رو کر بار بار یہ دعا کر رہے کہ اللہ تیرے اتنے احسانات ہیں مجھ پر کہ میں کس کس احسان کا بدلہ, کس کس احسان کا شکریہ ادا کروں. فرمایا کہ میں حیرت سے پڑ گیا. فرمایا کہ پھر میں نے سوچا کہ یہ ضرور اللہ کا ولی ہے کوئی. فرمایا میں ان کے پاس گیا, جا کر کے پوچھا کہ حضرت کوئی خدمت ایسی ہو جو میں آپ کے لیے انجام دے سکوں تو میرے لیے باعث خوشی ہوگا. انہوں نے فرمایا کہ میرا ایک جوان بیٹا ہے جو 3 دن سے غائب ہے, میری بینائی نہیں ہے, پاؤں میں قوت نہیں ہے چلنے کی, اس لیے میں اس کو ڈھونڈ نہیں سکتا. تیرا یہ احسان ہوگا اگر تو اس کو میرے لیے ڈھونڈ کر کے لیا ہے. یہ فرماتے کہ میں نے سوچا ایک اللہ کے ولی نے مجھے کام بتلایا, چلو چل کر کے اس کو ڈھونڈ کر کے لے آتا ہوں. فرمایا جب میں ڈھونڈنے نکلا جنگل کے اندر تو دیکھا کہ ایک پہاڑ کے اوٹ میں ایک لاش پڑی ہوئی. فرمایا جب میں نے اس کو سیدھا کیا اور جب اس کی نشانیاں دیکھی تو وہ نشانی وہی تھی جو ان کے بیٹے کی تھی, اور اس کی لاش کو کچھ بھیڑیے کھا چکے تھے, کچھ بچی. فرمایا اس کو اٹھا کر کے میں لے آیا. اب فرمایا کہ میں یہ سوچ رہا تھا کہ اللہ کس مضبوط سے اس کو سمجھاؤ کہ اس انسان کو تکلیف نہ ہو جس کے پورے جسم میں کوئی عضو سلامت نہیں ہے, اس کو تکلیف نہ پہنچے کہ جوان بیٹا بھی اللہ نے دے دیا. فرمایا کہ میں مضمون سوچ رہا تھا، انہوں نے پوچھا کہ آپ آ گئے؟ انہوں نے کہا جی آ گئے. فرمایا میرا بیٹا ملا؟ کہا ہاں مل گیا. فرمایا کہاں ہے؟ فرمایا آپ کے سامنے پڑا ہے. کہا اچھا، اللہ تعالیٰ نے اس کو لے لیا؟ فرمایا ہاں اللہ نے اس کو لے لیا. تو انہوں نے ان بزرگ اب وہ سوچ رہے تھے کہ میں اطمینان کس طرح دلا، لیکن جس کو محبت ہوتی ہے اس کی حالت عجیب ہوتی ہے. انہوں نے فوراً بزرگ کے دعا کی روکی، فرمایا اللہ تیرا احسان و شکر ہے کہ تو نے میرے بیٹے کو ایمان کی حالت میں اٹھایا، اس کو کافر و فاسق بنا کر دنیا سے نہیں اٹھایا. یہ فرماتے ہیں کہ میں تو حیران رہ گیا، میں یہ سوچ رہا تھا کہ میں تسلی کس طریقے سے دوں گا، اور ان کا ایمان یہ دیکھے کہ وہ یہ دعا نہیں کر رہے کہ اللہ آپ نے میرا بیٹا لے لیا، میرے پاس تو کچھ بھی نہیں تھا، آپ نے میرا بیٹا بھی لے لیا. وہ یہ دعا کر رہے ہیں کہ اللہ تیرا احسان ہے کہ تو نے میرے بیٹے کو حالت ایمان کے اندر لیا، کفر میں مرنے نہیں دیا، صرف کو کجور میں مرنے نہیں دیا، تو نے حالت ایمان کے اندر اٹھا لیا. پھر شیخ ابراہیم سے فرمایا کہ دیکھو کچھ دیر کے بعد میرا یہ انتقال ہو جائے گا، اور جب میرا انتقال ہو جائے تو میری یہ چادر ہے اسی کے اندر لپیٹ کر کے مجھے کفن دے دیں. اب انہوں نے سوچا کہ کفن تو میں دے دوں گا، مجھے حضرت کوئی آپ کا رشتے دار، کوئی قریب، کوئی آپ کی وصیت فرمایا، کچھ بھی نہیں، کوئی نہیں ہے، میں ہی اکیلا ہوں دنیا کے اندر، اور اللہ کے سوا میرا اس دنیا میں کوئی نہیں. تھوڑی دیر بعد آج انتقال ہو گیا. جب انتقال ہوا تو شیخ ابراہیم فرماتے ہیں کہ میں نے دیکھا کہ شہر سے لوگ آنا، جنگل میں آنا شروع ہو گئے. تو ان سے پوچھا بھائی تم کس لیے آئے؟ فرمایا آپ ان کو نہیں جانتے؟ فرمایا نہیں، میں نہیں جانتا یہ کون تھے، ہاں ان کی کچھ خدمت، کچھ دیر ان کے ساتھ رہنے کا شرف مجھے ضرور ملا ہے. فرمایا یہ حضرت عبداللہ کے مسعود کے شاگرد تھے، نبی علیہ السلام کے تابع تھے، یہ اس امت کے تابع تھے. تو آج ہماری حالت کیا ہے؟ ہمارا جسم سلامت، ہمارے روح سلامت، اللہ نے ہمیں ایمان عطا فرمایا. آج ہم ایمان پر کبھی شکر ادا نہیں کرتے کہ اللہ تیرا احسان و شکر ہے کہ تم نے ہمیں ایمان عطا فرمایا. یا اللہ اس کی ایمان میں ہمیں ترقی اور برکت عطا فرمایا. دوستو ترقی تو کافر کو بھی ملتی ہے، ترقی اہل یورپ بھی کر رہے ہیں، لیکن برکت ان کو حاصل نہیں ہے، برکت مومن کا خاصہ ہے. اللہ سے یہ دعا کرے کہ یا اللہ میرے مال میں برکت عطا فرما، میرے ایمان میں برکت عطا فرما، اس میں ترقی، ایمان میں ترقی مانگو. دنیا کے اندر ترقی تو کافر بھی مانگ رہا ہے اور اس کو مل رہی ہے. اور وہ قیامت کے اندر حدیث پاک میں آتا ہے کہ جس وقت اللہ تعالیٰ دجال کو دنیا کے اندر بھیجنے والے ہوں گے، حدیث میں آتا ہے کہ اس وقت حالت یہ ہوگی کہ دجال کا جب ظہور ہوگا تو اللہ تعالیٰ حدیث میں کہ اس کے ایک ہاتھ میں آگ اور ایک ہاتھ میں پانی ہوگا. اور حدیث میں آتا ہے کہ جس جو اس پر ایمان لے آیا، دجال اس پر پانی برسائے گا یہاں تک کہ اس کی کھیتی ہری بھری ہو جائے گی، اور جو اس پر ایمان نہیں لائے گا اس کو دجال جو آگ ہوگی اس سے اس کی کھیتی کو برباد کر دے گا. آج دیکھیں آج یہ مثال کس پر تازہ بات کی، کفار کے اوپر. آپ دیکھیں جہاں کا مسلمان یہ کہہ دے کہ ہم تمہاری اطاعت نہیں کرتے، وہ کیا کرتے ہیں؟ وہاں بمباری شروع کر دیتے ہیں، ان کی کھیتیوں کو برباد کر دیتے ہیں، ان کے مویشیوں کو ہلاک کر دیتے ہیں، ان کے خاندان کو تباہ کر دیتے ہیں. اور جو کہتے ہیں کہ ہم تمہاری بات مان لیتے ہیں، ان کے لیے وہ اپنے خزانوں کے منہ کھول دیتے ہیں. اللہ نے فرمایا، آپ نبی علیہ الصلوۃ والسلام کی حدیث کا دوسرا حصہ سن لیجیے. ایک صاحب نے لکھا ہے کہ میری والدہ کی حالت سخت خراب ہے، نزع کی کیفیت ہے، اللہ تعالیٰ ان کی والدہ کے لیے آخرت کے سفر کو اللہ تعالیٰ آسان فرما دے. سورۃ یاسین کی تلاوت کے قریب کریں، انشاءاللہ یہ سفر آسان ہو جائے. جناب نبی کریم صلی اللہ علیہ وسلم نے پہلی علامت یہ بیان کرا، پھر فرمایا کہ تم میں سے جو شخص دیکھے اس کو تو اس آگ کو آگ مت سمجھو، وہ آگ دراصل جنت ہے. اگر تم اس آگ کے اندر کود گئے تو اللہ تمہیں جنت پر پہنچا دے گا، اور اگر تم پانی کو دیکھ کر ایک لالچ میں پڑ گئے کہ یہ پانی مجھے مل جائے، تو اللہ کے نبی نے فرمایا یہ سیرا، یہ اس پانی سے تم سیراب نہیں ہو سکو گے، اللہ تعالیٰ تمہیں ہلاک فرما دے گا. تو آج کیا ہے؟ آج دجال کے ظہور کا وقت. وہ وقت قریب ہے کہ جب دجال ظاہر ہونے والا ہے، ساری علامتیں اس کی پوری ہو چکی ہیں، لیکن جب وہ ظہور ہوگا اس سے پہلے اس کے نمائندے لازمی دنیا کے اندر آ چکے ہوں گے، کیونکہ حدیث پاک میں جو اس کی نشانیاں بیان کی گئی ان تمام نشانیوں کو جب آپ حدیث سے ملاتے ہیں وہ ساری کی ساری نشانیاں پوری ہو گئی. آج اس وقت دنیا بچانے سے نہیں اپنا ایمان بچانے کا وقت. حدیث میں آتا ہے کہ ایک ایسا وقت آئے گا خود قیامت میں کہ مومن بندہ جب صبح اٹھے گا تو مسلمان ہوگا اور شام کو سوئے گا تو کافر ہوگا. یعنی اس وقت ایمان اتنا کمزور ہو چکا ہوگا کہ صبح حالت ایمان نہ ہوتا ہوگا، لیکن ابتلا اور آزمائش ایسی ہوگی کہ جب سونے کے لیے لیتے گا تو حالت کفر میں جا چکا ہوگا. آج وہی حالت کہ دجال تو نہیں آیا لیکن جو اس کے ایجنٹ تھے وہ دنیا کے اندر ظاہر ہو گئے. آج اگر مومن مسلمان اگر یہ کہتا ہے کہ مجھے اللہ کے اوپر ایمان لانا ہے، میں اللہ کی مانوں گا تیری نہیں مانتا، تو وہ کیا کرتے ہیں؟ اس کو دباؤ برباد کر دیتے، کہتے ہیں تمہاری نسلیں ختم ہو جائیں گی. اور نبی علیہ الصلوۃ والسلام نے فرمایا جو اس آگ کو جنت سمجھ کر اس کے اندر کود گیا تو پر اللہ کے نبی نے خوشخبری دی کہ فرمایا کہ عن قریب وہ شخص جنت میں آ کر مجھے ملاقات کرے. آج ہماری حالت کیا ہے؟ حاجت کہتے ہیں اگر ہم نے انکار کر دیا تو مولانا ہماری تو تجارت چلی گئی، ہماری تو تجارت ختم، ہماری تو جان ختم، ہمارا تو مال ختم. اللہ کے نبی نے فرمایا تم اپنی جان کے مالک نہیں ہو، تم اپنے ایمان کے مالک ہو. تم ایمان بچاؤ اللہ تعالیٰ تمہاری جان کو بہت بچانے گا، کیونکہ جب وہ قادر مطلق ہے جب وہ بچانے پر آتا ہے تو حضرت ابراہیم باغ کے اندر بچا لیتا ہے، جب وہ بچانے پر آتا ہے تو حضرت موسیٰ علیہ السلام کو جس دریا کے اندر بچا رہا ہے فرعون کو اسی دریا کا قتل بھی کر رہا ہے. تو جو اللہ تعالیٰ موسیٰ علیہ السلام کو بچا بھی سکتا ہے اور فرعون کو غرق کر سکتا ہے وہ امت محمدیہ پر لعنت نہیں کر سکتا. تو اللہ تعالیٰ نے فرمایا وما امروا الا ليعبدوا الها واحدا، تم ایک رب کی عبادت کرو. اور وہ رب کون ہے؟ اللہ نے تعارف بیان فرمایا فرمایا سبحانہ و تعالی عما یشرکون، اور وہ ذات ایسی ہے جو ہر قسم کے شرک سے پاک ہے، اس کا کوئی شریک نہیں. ولم یکن لہ کفوا احد، اس کا کوئی کفر کوئی برابر اور کوئی حصہ نہیں ہے. اللہ کی طاقت کے سامنے آج کفر اپنی طاقت کے ساتھ کھڑا ہوا ہے اور مسلمانوں کا امتحان لینا چاہتا ہے کہ جو کون اللہ کی طرف جا رہا ہے اور کون ہماری طرف آ رہا ہے. جو اس کی طرف چلا جاتا ہے کفر اس کو کیا کرتا ہے؟ گاڑیاں بھی دے دیتے ہیں، اس کے مان میں بھی برکت ہے اور مان میں بھی کثرت دے دیتے ہیں، مال بھی زیادہ ہو جاتا ہے. پہلے ایک دکان تھی دو کر دی، ایک گاڑی تھی دو گاڑیاں کر دی، ایک گھر کا دو گھر کر دیے. اب انسان چاہے مومن کا ایمان کا امتحان کا وقت اب یہ مومن کے امتحان کا وقت یہ کہ اس وقت اللہ کے پاس جاتا ہے یا شیطان کے پاس جاتا ہے. کیونکہ اللہ نے فرمایا شیطان یعیدکم البقر ویأمرکم بالفحشاء، اللہ تعالیٰ فرماتے تمہیں شیطان ہمیشہ فقر سے ڈرائے گا، لیکن یہ فقر کیا ہے؟ اللہ تعالیٰ نے نبیوں کو عطا فرمایا یہ وہ تحفہ ہے. بولو سید الانبیاء صلی اللہ علیہ وسلم سے زیادہ محبوب شخصیت کوئی دنیا میں آئے گی؟ آئی شخصیت یہ آئے گی قیامت تک. یہ وہ ہستی ہے کہ قیامت کے لیے جب تمام انبیاء جب امت پریشان ہوگی ساری، آدم علیہ السلام سے لے کر قیامت تک کے لوگ آدم علیہ السلام کے پاس جائیں گے کہ آدم آپ ہمارے باپ ہیں، آج اتنی سختی ہے اتنی مشکل کا وقت ہے، آپ ہمارے لیے اللہ سے سفارش کیجیے کہ اللہ تعالیٰ حساب و کتاب میں. حضرت آدم کیا فرمائیں گے؟ فرمائیں گے آج اللہ تعالیٰ اتنے غصے میں اتنے جلال میں کہ نہ آج سے پہلے تھے اور نہ آج کے بعد ہوں گے، لہٰذا جاؤ ابراہیم خلیل اللہ کے پاس جاؤ. لوگ حضرت ابراہیم علیہ السلام کے پاس آئیں گے کہ ابراہیم آپ اللہ کے دوست ہیں، آپ دعا کیجیے ہمارے لیے کہ اللہ تعالیٰ ہمارا امتحان لے لے. حضرت ابراہیم فرمائیے آج اللہ تعالیٰ جتنے غصے میں آج کے بعد ہوں گے نہ آج سے پہلے تھے، جاؤ حضرت عیسیٰ کے پاس، حضرت عیسیٰ رسول اللہ کے پاس جاؤ. لوگ جائیں گے کہیں گے عیسیٰ آپ وہ اللہ نے رسول اللہ کا رقم عطا فرمایا، آپ ہماری سفارش کیجیے. وہ کہیں گے میرے اندر آج قوت نہیں ہے کہ میں اللہ کے سامنے کھڑا ہوں، جاؤ حضرت موسیٰ کلیم اللہ کے پاس جاؤ. لوگ حضرت موسیٰ کے پاس جائیں گے، حضرت موسیٰ بھی یہی کہیں گے کہ آج تک اللہ تعالیٰ اتنے غصے میں نہیں تھے جتنا آج ہے، لہذا میری ہمت نہیں ہے جاؤ جناب محمد رسول اللہ کے پاس. اللہ کے سید الانبیاء ہی تمہاری سفارش کر سکتے. لوگ آئیں گے اللہ کے نبی علیہ الصلوۃ والسلام کے سامنے اور کہیں گے یا رسول اللہ صلی اللہ علیہ وسلم یا رسول اللہ آج کی آزمائش اور آج کی مشکل ایسی ہے کہ ہم سے برداشت نہیں ہو رہا, آپ سے ہم درخواست کرتے ہیں کہ آپ محمد رسول اللہ ہیں, آپ اللہ کے سامنے چلیے ہماری سفارش کیجیے. حدیث کا آتا ہے کہ اللہ کے نبی آج آزم پر آئیں گے اور سجدے کے اندر گر جائیں گے اور ان الفاظ سے اللہ تعالیٰ کی تعریف اور توصیف کو بیان فرمائیں گے کہ نہ اس سے پہلے ان الفاظ میں اللہ کی تعریف ہوئی ہوگی اور نہ اس کے بعد کبھی ہوگی. یہاں تک کہ اللہ کی رحمت کو جوش آئے گا. اللہ تعالیٰ فرمائیں گے ارفع راسک یا محمد, اے محمد صلی اللہ علیہ وسلم آپ اپنے سر کو اٹھائیے. آپ سوال کیجیے میں عطا کروں گا, آپ شفاعت کیجیے میں آپ کی شفاعت کو قبول فرماؤں گا. جو نبی جس کو اللہ تعالیٰ روز قیامت سے اتنا مطلب عطا فرمائیں گے اس نبی کو تو اللہ تعالیٰ پہلے پیٹ رکھ رہے ہیں. آج امتی کیا سمجھتا ہے کہ اگر ایک وقت نہ کھانے کو ملے تو سوچتا ہے پتا نہیں اللہ کے نزدیک میں مقبول ہوں یا نہیں. یہ دیکھو اللہ نے دین پر کتنی استقامت عطا فرمائی ہے. اگر دین پر مستقیم ہے یہ تو دنیا میں دجال کا آنا, یہ فطر کا آنا, شیطان تو روز عدد سے دجال تو اب آئے گا. اللہ تعالیٰ اس کے فطروں پہ ہم سب کی حفاظت فرمائے. کیونکہ سب سے سخت فطرہ جو اس امت کے اوپر آئے گا وہ دجال کا ہوگا. حضرت سلمہ رضی اللہ تعالیٰ عنہا کے گھر نبی علیہ الصلوۃ والسلام تشریف لے گئے. آپ صلی اللہ علیہ وسلم نے وہاں جا کر دجال کے بارے میں بیان فرمایا کہ دجال ایک ایسا فطرہ ہے کہ جتنے انبیاء آئے سب انبیاء نے اپنی امت کو دجال سے ڈرایا, لیکن میں تمہیں ڈراتا ہوں کہ میری ہی امت کے اندر اس کا ظہور ہوگا میری ہی وقت میں. تو حضرت سلمہ فرماتی ہے کہ ہم صحابہ جو وہاں موجود تھے کیونکہ گھر میں تشریف لے گئے تھے جو فرمایا مرد عورتیں موجود تھی تو ہماری آنکھیں اس طرح کھلی رہ گئی کہ گویا ہم دجال کا انتظار کر رہے ہیں. اللہ کے نبی نے اس یقین کے ساتھ بیان فرمایا. آپ صلی اللہ علیہ وسلم کے نشانیاں بیان کر کے باہر تشریف لے گئے. حضرت سلمہ یہ صحابہ جو گھر میں تھے اور صحابیات حضرت سلمہ جو تھی یہ ان کی آنکھیں اسی طرح کی اسی طرح حیثیت میں بدلی نہیں آئی. یہاں تک کہ آپ صلی اللہ علیہ وسلم جس کام سے تشریف لے گئے تھے جب واپس آئے تو دیکھا کہ ان کی آنکھیں پھٹی کی پھٹی ہے صابر. پوچھا کیا ہوا تمہیں؟ فرمایا رسول اللہ آپ کے جس طریقے سے دجال کے فتنے کو کھول کر بیان فرمایا ہمیں اندیشہ ہے کہ کہیں ہم اس فتنے کے اندر مبتلا نہ ہو جائے. جب اللہ کے نبی نے فرمایا کہ صحابہ سنو اگر میرے طور پہ وہ ظاہر ہوا تو اس کے لیے میں تمہاری طرف سے اکیلا کافی ہوں, لیکن اگر وہ میرے پاس آئے تو تم یاد رکھنا کہ اللہ کی وحدانیت کو مت چھوڑنا. اگر تم اللہ کی وحدانیت کو تھام کر کے رکھو گے تو اس کا فتنہ تمہارا کچھ نہیں بگاڑ سکے گا. یہاں تک کہ وہ ہو سکتا ہے تمہاری جان لے لے لیکن تمہارا ایمان نہیں چھین سکے. آج وہی ہو آج ہم میں سے ہر شخص کیا ہے ہمیں اپنے ایمان کی فکر کرنی چاہیے جان کی فکر کرنی چاہیے. ایمان بچ گیا تو اللہ تعالیٰ جنت عطا فرمائیے وہاں اس جیسی چکر جانے عطا فرمائیے, لیکن اگر ایمان چلا گیا پھر کیا بچا پڑا کچھ بچے گا؟ اچھا چیز ایمان ہے بچاری. آگے اللہ تعالیٰ نے فرمایا یریدون ان یسبغوا نور اللہ بافواههم واللہ متم نوره ولو کره الکافرون. اللہ نے فرمایا کہ اللہ تعالیٰ کا نور یہ پھیلے گئے تھے اور اللہ تعالیٰ اللہ متم نور ہی اور اللہ تعالیٰ اپنے نور کو ضرور پورا کرے گا. ولو کری ہے کافرون اگر کہ ان کافروں کو برا لگے کہ اللہ کا دین اتنا کیوں پھیل رہا ہے. آج ان کفار کو کیا ہے مسلمانوں سے صرف یہی حسد ہے کہ مسلمان آج دین پر قائم کیوں ہے. ان کو مدارس سے دشمنی کس چیز پر ہے؟ اسی چیز پر ہے کہ مدارس کے اندر اللہ کا نام سکھلایا جاتا ہے اور ان کو سب سے زیادہ تکلیف اس بات پر ہوتی ہے جب بندہ اللہ تعالیٰ کا نام لیتا ہے. جب بندہ اللہ کا نام لیتا ہے تب ان کو سب سے زیادہ تکلیف ہوتی ہے. ان کو یہ کہہ دیں آپ کہ ہمیں دولت دے دو وہ تیار ہے, ان سے آپ یہ کہہ دیں کہ ہمارے لیے قرضہ منظور کر دو وہ تیار ہے, لیکن آپ ان سے یہ کہہ دو کہ ہمیں ہم تمہیں دین کی دعوت دیتے ہیں
تم اس دین کے اندر آ جاؤ، وہ ہرگز ہرگز اس دین کو سننے کے لیے بھی تیار نہیں.
اللہ تعالیٰ فرماتے ہیں اگر کہ ان کو کتنا برا لگے،
لیکن نبی علیہ الصلوۃ والسلام کے دور میں اللہ نے اس دین کے نور کو ایک دفعہ کامل فرمایا. اور حدیث میں آتا ہے بدا الاسلام غریبا بدا الاسلام غریبا وسیعود کما بدا،
اسلام اجنبیت کے اندر بڑا بڑا تھا اور عن قریب پھر دوبارہ اسلام اجنبی کر دیا جائے گا. کیا مطلب اجنبی کا؟ کہ اس زمانے میں بھی جب کوئی ایمان لاتا تھا تو لوگ مذاق اڑاتے تھے، آج بھی کوئی مومن اگر گاڑی رکھتا ہے تو لوگ مذاق اڑاتے ہیں. ارے تم نے گاڑی رکھی کیا ہوا؟ ہاں یعنی اسلام اتنا اجنبی ہو گیا کہ ایک شخص رکن اسلام کے اندر داخل ہو رہا ہے. گاڑی کیا ہے؟ شاعر ہے اسلام میں سے، رکن اسلام میں سے. ایک شخص رکن اسلام رکھتا ہے، دوسرا مسلمان اس کا مذاق اڑا رہا ہے. مذاق اسی چیز کا اڑایا جاتا ہے جس کی عظمت سامنے نہ ہو، جس کی عظمت سامنے نہ ہو. اگر عظمت سامنے ہو آپ کو معلوم ہو جائے یہ جو شخص آ رہا ہے سادے لباس میں یہ بادشاہ کا بیٹا ہے، آپ کو معلوم ہو گیا، بتاؤ کسی کی ہمت ہوگی اس کا مذاق اڑانے کی؟ اڑاؤ تو بتاؤ. لیکن ایک شخص ہے اس کے بارے میں آپ کو معلوم نہیں ہے کہ کس کا بیٹا ہے، اگر اس کی حالت بدلی ہے تو آدمی دیکھ کر مذاق اڑا دے یہ اس کا بیٹا ہے. تو جو مومن ہے کس لیے مذاق اڑایا؟ اجنبیت کی وجہ سے. حدیث میں آتا ہے کہ اسلام اجنبیت سے اس کی ابتدا ہوئی، بتا اسلام غریبا نامانوس حالت سے ابتدا ہوئی، وسيعود كما بدا اور اسی طرف لوٹے گا پھر سے نامانوس ہو جائے گا. لوگ نماز پڑھیں گے دوسرے لوگ مذاق اڑائیں گے، ارے ان کو کیا ہو گیا، یہ اللہ کے سامنے جھک رہے ہیں، ارے کیا ملے گا وہاں سے، وہاں سے کیا ملے گا؟ اگر اہل یورپ کی ابتدا کرتے تو اہل یورپ دیکھو تمہیں کہاں سے کہاں پہنچا دیتے، خود بھی چاند پر پہنچے تمہیں بھی وہاں پہنچا دیتے. لیکن نبی علیہ الصلوۃ والسلام نے کیا فرمایا؟ فرمایا خوشخبری ہے ان غریبوں کے لیے، فرمایا خوشخبری ہے غریبوں کے لیے اور نامانوسوں کے لیے جن کو دنیا کیا سمجھتی ہے، ارے ان کے پاس کیا ہے؟ ان کے پاس اللہ تعالیٰ کی ذات ہے. جن کے پاس اللہ کی ذات ہو اور اس کو یقین ہے کامل ہو کہ اللہ کی ذات میرے ساتھ ہے، اس کو دنیا سے ڈرنے کی ضرورت نہیں، اس کو اللہ کو حاصل ہے. یہ خانقاہوں کے اندر، یہ مدارس کے اندر، ان مساجد کے اندر بس یہی کر دیا جاتا ہے کہ اللہ کو حاصل کرو، اللہ کی ذات کو اپنے ساتھ لے لو، پھر سارا عالم تمہارے سامنے ہیچ ہوگا. اس عالم کی کوئی حقیقت نہیں ہے، یہ عالم ایک دن فنا ہو جائے گا، یہ دنیا فنا ہو جائے گی. انفرادی قیامت تو آئی نہیں ہے، روزانہ ہزاروں مرتے، لیکن اجتماعی قیامت جب آئے گی تو یہ دنیا بھی نہیں رہے گی، آسمان بھی نہیں رہے گا، یہ زمین بھی نہیں رہے گی. ان الحکم الا للہ، مگر کون رہے گا؟ صرف اللہ تعالیٰ کی ذات رہے گی. تو اس دن کے لیے تیاری کریں گے. دنیا سے جو چلے گئے وہ اچھے وقت کے اندر چلے گئے کہ ان کے لیے آگے آنے والے فکرے کم ہو گئے، پر جو زندہ ہے ان کو فکر کرنی چاہیے کہ اللہ تعالیٰ ہماری حفاظت ان فکروں سے فرمائے. آگے ایک آیت اور ہے کہ یہ کہ وقت پورا ہو چکا ہے، لہٰذا ان شاء اللہ اس آیت کو اگلے دن میں بیان کریں گے. بیان ختم ہو گیا.